उनकी क्वालिटी का मुआयना किया कि कौन हदीसों में कौन कौन सी सिफात हैं। हदीसों में हजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद जो मुंतकिल हुआ जिन लोगों से, तो हदीस की सारी तकसीम लोगों की बुनियाद पर होती है, वरना हजूर की बात है बोलने के बाद क्या तकसीम, हजूर की बात की तो कोई तकसीम नहीं। और ये हजूर की बात है या उसमें कोई डाउट है, या कितने दर्जे की उसके अंदर ताकत है, वो भी है वो भी है वो भी है। तो उन्होंने देखा कि भाई जिस बात जो बात हजूर सल्लम की ऐसी है कि उसमें चार सिफात हैं, रावी आदिल हो, राबित हो, तामुज़ब्त हो, रिवायत में इल्लत न हो, शुजूज न हो, कुछ शर्तें हैं उसकी, तो उन्होंने कहा कि उसको हम सही बोलेंगे। और जिसमें ये चार शर्तों में से एक शर्त न पाई जाए, या एक शर्त में खलल किसी जमाने में किसी वक्त आया हो आदमी के पास, तो हम उसको सही नहीं बोलेंगे। तो सही नहीं बोलेंगे तो क्या बोलेंगे, तो सही नहीं है बल्कि भी नहीं बोल सकते, क्योंकि नफी हो जाएगी, बिल्कुल नकीज है वो, सही सही नहीं, तो उसको ज़ईफ़ बोले। तो ज़ईफ़ का मतलब ये समझ लिए लोग कि जो उर्दू में ज़ईफ़ बोलते हैं या अरबी में जो ज़ईफ़ बोलते हैं वो ज़ईफ़ समझ लिए, हालांकि वो ज़ईफ़ एक ख़ास मफ़हूम को अदा करने के लिए मुकर्रर हुआ सो है वहाँ पर। ज़ईफ़ का मतलब वो अपना उर्दू का भी ज़ईफ़ नहीं है और अरबी का भी ज़ईफ़ नहीं है, बल्कि वो दोनों से हट कर है। लफ्ज़ जब मुकर्रर करते तो ऐसे ही रहते, मतलब अलग रहता है बिल्कुल। लफ्ज़ सलात ही है, उसके लघवी माना अलग है बिल्कुल। लघवी माना तो उसके सुरीन हिलाने के हैं, हिप हिलाने को बोलते, ये नमाज में हिलती ना हो वो, उसले उसके असली माना को उसके असली अपनी नमाज की तारीफ से क्या जोड़े और उधर से उधर उसको मुंतकिल करे, उसके लिए वही लफ्ज़ क्यों इस्तेमाल करे, क्या वो एक अलग चीज़ होती है, लेकिन लफ्ज़ वैसा रहता हो। ऐसे ज़कात है, ऐसे हज है, ऐसे तैमुम है, बहुत से बेशुमार इस्तेलाहत अरबी में फ़िक़्ह के अंदर भी हैं, हदीस के अंदर भी हैं, फ़नून के अंदर भी ऐसे ही होता है। मुस्तक अलग 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 फ़न होते हैं ना, जैसे नहू हमारे अरबी में जो है ना, ग्रामर के जो फ़न है, नहू है और सर्फ है, यही लफ्ज़ सही जो हदीस में सही इस माना में है ना, उन लोगों के पास सही अलग माना में है बिल्कुल। सर्फ वालों के पास में सही किसको बोलते, उन लोगों के पास में सही वो है कि जिस लफ्ज़ में, चूंकि लफ्ज़ से बहस है वहाँ पे, वो लफ्ज़ की दुनिया है, वो लफ्ज़ की ही वो है, वो पूरी वो फ़न है, वो लफ्ज़ से मुतालिक फ़न है, वो लफ्ज़ की हेरा फेरी से मुतालिक। तो जो लफ्ज़ों की हेरा फेरी से मुतालिक फ़न है, तो उसमें क्या करते, जिस लफ्ज़ में वाव अलिफ या न हो वो सही है, जिस लफ्ज़ में हरूफ़ इल्लत ना हो, हरूफ़ इल्लत वाए हैं, क्योंकि जब आदमी बीमार होता है तो उसके मुँह से वाह निकलता है, इल्लत माने बीमार, जिस लफ्ज़ में वाव अलिफ या नहीं होता उसको सही बोलते हैं सरफी लोग। जिसमें वाव अलिफ या होगा वो गैर सही होगा। अब अगर गैर सही और सही के वो माना जो अपन उर्दू में समझते हैं बोलेंगे, तो कौन कौन गलत हो जाएगा, गैर सही हो जाएगा, न वाव होना, न अलिफ होना, या हो, ना या होना। अल्लाह के बारे में क्या बोलेंगे आप, अली के बारे में क्या बोलेंगे आप, आखिर में यह है ना, सर्फ के एतबार से जैद है, बीच में यह आ गया, ऐसे ही तसव्वुफ़ है। ये बोलना ये मैं चाह रहा हूँ कि तसव्वुफ़ की अपनी एक ज़ुबान है, तो वो लफ्ज़ किस मकसद के लिए वो लोग इस्तेमाल करते हैं, उसके किस मफहूम के लिए वो इस्तेमाल करते हैं, वो जानना ज़रूरी होता है। तो वो सूफिया के पास बैठने से, उनकी शागिर्दी से, वो फ़न सीखने से आदमी जानता है उस चीज़ को। तो यहाँ पर भी ये तनज़ुल में भी यही है, अल्लाह तबारक व तआला का उतरना, तआला के लिए नुज़ूल उरूज नहीं होता, उसका एक मफहूम होता है। अब बोलने को तो बोलते हैं कि अल्लाह ताला हर रात आसमान अव्वल पर नुज़ूल फरमाते हैं, رات کے آخر حصے میں ہر رات ہوتا ہے، اور شب قدر میں، شب برات میں پہلے ہی ہو جاتا ہے، مغرب میں ہی ہو جاتا ہے. ان متبرک راتوں میں نزول جو ہے آسمان اول پر پہلے ہی ہو جاتا ہے، اور روزانہ رات میں بھی نزول ہوتا ہے، وہ آخر شب میں ہوتا ہے. اور نزول کا مطلب یہ ہے کہ اوپر سے اللہ میں عرش پہ سے اتر کے آ رہے ہیں، ایسا نہیں رہتا، وہ ممکن ہی نہیں ہے. وہ اس لیے ممکن نہیں ہے کہ اللہ تبارک و تعالیٰ عرش پر مستوی ہے، بول کے ہے نا الرحمن علی العرش استوا، تو جتنی دیر انہوں اتر کے آئیں گے اتنی دیر خالی ہو جائے گا عرش، اور اتنی دیر الرحمن علی العرش استوا غلط ہو جائے گی، قرآن کی آیت اتنی دیر خالی ہو جائے گی، یہ نہیں ہو سکتا. اور تھوڑا سا گہرا مضمون اس کے اندر ہے ایک، لیکن اس کو میں سناؤں نہ کو سناؤں تذبذب میں ہوں. حرکت جو ہے نا وہ ایک الگ چیز ہے بالکل. توجہ خاص مراد ہوا کرتی ہے، کسی جگہ کی طرف اگر اللہ تبارک و تعالیٰ نزول کریں گے تو اس کا مطلب یہ ہوتا ہے کہ وادم کی طرف منتقل ہوں گے. کتنی بڑی بات لازم آ جائے گی، وجود کو تو نہایت ہی نہیں ہے نا، وجود حقیقی کو نہایت ہی نہیں ہے، تو وہ کس کی طرف منتقل ہوں گے؟ پھر وہ کہاں سے جائیں گے؟ احکام وجود، یہ مستقل کتاب ہے، داؤد قیصری کی کتاب میں شروع میں احکام وجود کی بحث بہت زبردست ہے، وہ بہت پڑھنا ضروری ہے. علماء حضرات وجود کے جو احکام ہیں، کہ جو ہے نا وجود ہی متعین ہوتا ہے، وجود میں تعدد نہیں ہو سکتا ہے، وجود عدم کی طرف تجاوز نہیں کر سکتا ہے، وجود مسبوق بالعدم نہیں ہو سکتا ہے، وجود ملحق بالعدم نہیں ہو سکتا ہے، وجود کے احکام ہیں. وہ کہاں سے حرکت کریں گے؟ مگر مفہوم ادا کرنے کے واسطے کہ اللہ تبارک و تعالیٰ کا کمال ظاہر ہو رہا ہے، ایک اعتبار سے اللہ تبارک و تعالیٰ نزول فرما رہے ہیں. ظہور کے لیے نزول کا لفظ ہوتا ہے، تو اس میں مرتبہ احدیت کے بعد میں مرتبہ وحدت ہے، مرتبہ واحدیت ہے، اس کے بعد میں یہ تین ہیں جن کا کل بھی میں نے ذکر کیا تھا، یا کل یا پرسوں، عالم ارواح اور عالم مثال اور عالم شہادت. اس پر میں نے یہ بات یہاں سے نکل پڑی کہ ہم روح اور جسم دونوں سے مرکب ہیں، روح پہلے مرتبے میں ہے کیونکہ روح اعظم کی فروعات ہیں تمام ارواح، روح اعظم کے رشحات ہیں. جیسے آپ فوارہ پانی اسپرے کریں تو پانی کیسے نکلتی، پانی کا کیسے باریک 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 کیسے اسپرے ہوتا. یہ پوری دنیا، پوری کائنات کی جتنی زیرو چیزیں ہیں، روح اعظم کے ہی وہ اثرات ہیں، اس کے رشحات ہیں. عالم ارواح میں سے روح ہے اپنے پاس، عالم شہادت میں سے جسم ہے اپنے پاس، اس لیے اس کا مرتبہ بہت بڑا ہے، وہ مقدم بھی ہے، وہ پہلے بھی ہے. اس لیے روح ڈالی جاتی ہے، جسم میں روح ڈالی جاتی ہے. 4 مہینے ہو جاتے ہیں، اب کیا کروں، فرشتہ پوچھتا ہے نا، روح ڈالی جاتی ہے اس میں، مطلب لے کے پہنچائی جاتی ہے، اس کا مطلب وہ پہلے بنا دی گئی ہے، وہ پہلے مخلوق ہو چکی ہے. اور دوسری جگہوں پر بھی، بہت جگہوں پر قرآن پاک میں بھی ہے اور حدیثوں میں بھی ہے کہ اللہ تبارک و تعالیٰ نے وعدہ لیا دنیا میں آنے سے پہلے کہ میں تمہارا رب ہوں یا نہیں. دنیا میں آنے سے پہلے اپنے پاس جسم ہی نہیں تھا، روح تھی. دنیا میں آنے سے پہلے ہمارے جسم کی چیزیں تو دنیا میں لا کے دی گئی نا ہم کو، تو دنیا میں آنے سے پہلے جسم تھا ہی نہیں اپنے پاس. الستو بربکم جو ہے نا، روح سے ہوا سوال، عالم ارواح میں ہوا. عالم ارواح میں جسم مثالی کے ساتھ ہوا، عالم ارواح میں تھے اور ہم عالم مثال سے بھی وہ مربوط ہو چکے تھے. جب وہ کیسے معلوم ہوا؟ وہ ایسے معلوم ہوا کہ حضرت علی رضی اللہ تعالیٰ نے فرماتے ہیں کہ عالم ارواح میں اللہ تبارک و تعالیٰ سے ایک جو بات ہوئی تھی وہ مجھے یاد ہے. اور یہ فرمایا کہ عالم ارواح میں میرے سیدھی طرف کون بیٹھا تھا، میرے بائیں طرف کون بیٹھا تھا، وہ بھی مجھے یاد ہے. نظری نے فرمایا میں پہچانتا ہوں اس کو بھی جو میری سیدھی طرف بیٹھا تھا، اس کو بھی پہچانتا ہوں جو میری بائیں طرف بیٹھا تھا. بیٹھنا جو ہے جسم کے ساتھ ساتھ ہوگا، اور وہ جسم مثالی ہوتا ہے. اور جسم مثالی کی خصوصیت یہ ہوتی ہے کہ صورت ہوتی ہے, مادہ نہیں ہوتا. جسم مثالی کی صورت, وہاں پہ عالم مثال کے اندر تزاحم نہیں ہے, مزاحمت نہیں ہے. یعنی ایک چیز رکھنے کے واسطے وہاں سے وہ ہٹا کے دوسری چیز رکھنا نہیں پڑتا. ایسے چیز پہ پھر رکھ دے سکتے, ایسے چیز پہ پھر رکھ دے سکتے, ایسے چیز پہ پھر رکھ دے سکتے. جیسے آپ کے پی ڈی ایف میں کتاب رکھ دیتے نا بھائی, تو ایک کتاب ہٹا کے دوسری کتاب رکھنا, دوسری کتاب ہٹا کے تیسری کتاب رکھنا, ویسا تھوڑی ہے. وہاں پہ عالم مثال سے بہت مشابہت ہے کمپیوٹر کی دنیا کو. دس ہزار کتابیں شاملہ میں ہیں, چھوٹا سا پی ڈی ایف شاملہ کا عربی کا, 10,000 کتابیں ہیں اکتیس میں ہیں. کہاں جگہ رکھنے کو, تزاحم نہیں ہے, ٹکراؤ نہیں ہے وہاں پر. تو جیسے وہاں ٹکراؤ نہیں ہوتا نا روشنی میں, یہ عالم مثال میں بھی ٹکراؤ نہیں ہوتا. ہزاروں ہزار لاکھوں کروڑوں اربوں لوگ رہے نا, تو وہ ایسا رہیں گے کہ صورت پہچانی جائیں گی, جگہ کی ضرورت نہیں رہتی. یہ خاص بات ہے عالم مثال کی. اس لیے امریکہ میں مرنے والے کے لیے مدینے میں حضور پاک صلی اللہ علیہ وسلم کو دیکھنا مشکل نہیں ہے. وہاں پہ کوئی ٹکراؤ ہی نہیں ہے, بیچ میں کوئی سمندر نہیں ہے, کچھ نہیں ہے وہاں پہ. جیسے پوچھا جائے گا کہ ماتا کو جو فیاضہ پہ جو ان کے بارے میں آپ کیا کہتے ہیں, اور جتنے لوگ مرتے سب کو حضور دکھائے جائیں گے, وہ یہ بھی نہیں بول سکتے آپ کے کتوں کو دکھائیں گے, کیسا کیسا دکھائیں گے. وہاں پہ ٹکراؤ ہی نہیں ہے, آنا جانا کچھ نہیں ہے وہاں پہ. مدینے سے مکے کو آنا, یا امریکہ کو آنا, امریکہ سے مدینے کو جانا, مکے کو آنا, مکے سے امریکہ کو جانا, تو مسئلہ ہی نہیں ہے وہاں. یہاں روح مری, یہاں منتقل ہو گئے, اماں باپ وہاں پہ ہے, وہ لوگ نیک تھے تو قبر میں جانے کے بعد ملاقات ہوں گی نا. حدیث شریف میں آتا ہے کہ جب مردہ جاتا ہے یہاں سے, بغیر کوئی آدمی پہنچتا ہے قبرستان میں, تو جتنے نیک رشتے دار ہوتے ہیں وہ سب اطراف سے جمع ہو جاتے ہیں, سلام علیک ہوتی ہے, خیر خیریت پوچھتے ہیں. حتیٰ کہ یہ بھی ہوتا ہے کہ دنیا والوں کے حالات, دنیا والے رشتے داروں کے حالات پوچھتے ہیں, فلاں کیسا ہے, فلاں کیسا ہے, فلاں کیسا ہے, اس کی شادی ہوئی نہیں ہوئی, اس کو بچے ہوئے نہیں ہوئے, انہیں کیا کر رہا ہے, انہیں کیا کر رہا ہے, یہ پوچھتے ہیں. اتنے میں وہ آدمی کہتا ہے کہ وہ تو ایک تو ہم فلاں جو ہے, وہ فلاں تو وہاں سے چلے گیا, یعنی وہ مر گیا. بولے ہمارے پاس تو نہیں آیا, تو پھر سب مل کے افسوس کرتے ہیں, ارے وہ جیل میں ڈال دیا, چلے سجین میں چلا گیا, جیل میں چلا جاتا ہے. جو گناہگار ہوتا ہے وہ نہیں ملنے دیا جاتا, اس سے ملاقات نہیں ہو سکتی. جو نیک ہوتے ہیں وہ آپس میں ملتے ہیں, ملاقات کرتے ہیں. اب امریکہ میں مرے اور ماں باپ انڈیا میں ہیں, یا انڈیا میں جو ہے نا بچہ ہے, ماں باپ یہاں پہ ہیں, بیوی وہاں ہیں, میاں یہاں ہیں, کوئی ضروری نہیں ہے ایک قبر میں ڈالنا دونوں کو. ساؤتھ افریقہ کے ویسا عجیب ہی ہے وہاں کے قبروں کا رواج. ایک آدمی کو قبر الاٹ کر دیتے, بھائی یہ تمہاری ہے, تمہاری بیوی کی ہے, جو پہلا مرا انہیں پہلے چلے آنا, اس کے بعد جو بعد میں مرا اس کو بھی اسی میں ڈالا جائیں گا. پہلے سے بنا ہوا ہے وہاں جی, وہ لوگوں کے ذہن میں ہے کہ دونوں یہاں پہ ساتھ رہتے ہیں نا ایک بستر پہ, تو وہاں پہ بھی ایک بستر پہ رہیں گے شاید. پاگل ہے. تو ہم عالم ارواح میں جو ہے نا, عالم جس میں مثالی کے ساتھ ہوتے ہیں, اسی وجہ سے عالم ارواح کے بعد عالم مثال ہے. اور جو دنیا میں چیز ہے نا اس کی مثال پہلے سے ہے وہاں پہ, پہلے وہ ہے بعد میں یہ ہے. عالم شہادت بعد میں ہے, عالم مثال پہلے ہے, اس سے پہلے عالم ارواح ہے, عالم ملائک. جو وہاں پر ہے ان کو مصول اصلیہ بولتے ہیں, اور جو یہاں پر ہے اس کی مثال اس کو مصول انعکاسیہ بولتے ہیں. وہ مصول مثال کی جمع, مصول اصلیہ ہوتے ہیں وہاں پر, یہاں پہ اس کی مثال انعکاسی ہوتی ہے, عکس والی مثال. اچھا دونوں جو ہے نا بالکل الگ الگ ہوتے ہیں, وہاں کے اوصاف کی چیز الگ ہے, یہاں کی الگ ہے. وہاں کی جو مثال اصلی ہے وہ لباس ہے, یہاں کا مثال انعکاسی جو ہے نا وہ دین ہے, تقوی ہے. ولباس التقوی ذلک خیر. حضرت عمر رضی اللہ تعالیٰ عنہ کو دیکھا کرتا پہنے ہوئے نیچے تک لٹک رہا ہے, ماذا اولتہ یا رسول اللہ, حضور صلی اللہ علیہ وسلم نے خواب دیکھا, آپ نے کیا تعبیر لی ہے؟ اور میں دین کی تعبیر لی ہے, عمر کا دین پورا ہے. वहाँ मिसाले मिसाले असली जो है ना वो दूध है, यहाँ मिसाले निकासी जो है ना वो इल्म है। आप सल्लल्लाहु अलैहि वसल्लम ने दूध पिया दूध पिया दूध पिया हत्ता कि आपकी उंगलियों से जाहिर होना शुरू हो गया, फिर तो उसके फजल को अपने हज़रत उमर को दे दिया, बकिया जो कटोरे में था वो हज़रत उमर को। माजा अव्वल तो या रसूल, क्या ताबीर लिया आपने इसकी अल्लाह के रसूल किताब। वहाँ मिसाल से ही देखते हो चीज़, ख्वाब में मिसाल में से ही देखते, आलम मिसाल में देखते ख्वाब में। तो आपने क्या क्या है वो यहाँ पर क्या है दुनिया में, फरमाया इससे इल्म मुराद है। तो उमर के पास स्पेशल इल्म है, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के उलूम में से बड़ा हिस्सा हज़रत उमर को मिला है। बोलते ज़्यादा नहीं थे, तकरीर ज़्यादा नहीं करते थे, हदीसें ज़्यादा नहीं बयान करे, मगर इल्म उनका जवाब नहीं था उनको। जितना ज़्यादा इल्म होता था पहले के लोग उतना कम बोलते थे, और जिनको इल्म ज़्यादा भी होता था वो ज़्यादा भी बोलते थे, मगर मामूर होते थे, मामूर मिनल्ला बोलते ऐसे लोगों को। जब हज़रत अली जब हज़रत उमर रज़ी अल्लाह तआला अन्हु का विसाल हो गया तो हज़रत अली रज़ी अल्लाह तआला अन्हु ने फरमाया कि इल्म के 9 हिस्से उमर अपने साथ ले गए हैं और एक हिस्सा हम में छोड़ गए हैं। इल्म के 9 हिस्से हज़रत उमर अपने साथ ले गए हैं, पूरे इल्म पूरा इल्म जो पाया जाता है उसको 10 हिस्सों में बांटे आप तो 9 हिस्से उमर के साथ चले गए, बकिया एक हिस्से में हम हैं, बकिया सब लोग। फ़ज़ाइल जुज़िया होते हैं, कुल्ली फजीलत जो है ना हज़रत अबू बकर को है हज़रत उमर पर, वो उससे भी बड़ी चीज़ है, उसका तो कोई सानी नहीं है, वही सानी है, सानी ऐसा नहीं, वही सानी है, और अव्वल सानी बल के भी नहीं है, सानियस नहीं है, वो भी ख़ास बात है, वो फनाइयत तामा को बताने के लिए है। पूरी कापी मुकम्मल ज़िराक्स सबब तो अला कल्बी अबी बकर मा सब इलैया रब्बी, एक रिवायत है जिसका कमोवेश अल्फाज ऐसे ही हैं कुछ और हैं, जो कुछ मेरे दिल पर उंडेला अल्लाह ने मैंने अबू बकर के दिल पे उंडेल लिया। वो अलग चीज़ है, उनका हिसाब ही अलग है। तो उमर फरमाते हैं कि अबू बकर एक रात का सवाब मुझे दे दीजिए, मैं पूरी ज़िंदगी का सवाब देने को तैयार हूँ। कैसे कैसे लोग गुजरे हैं, कैसे हालात उनके, ऐसी अल्लाह तबारक व ताला के साथ की फिदाइयत और शहदाइयत और अल्लाह ताला के ताल्लुक में ऐसा खलूस अबू बकर सिद्दीक का कि बस अच्छी अल्लाह से ताल्लुक में मुखलिस, बहुत बड़ी बात है, बड़ा लफ्ज है। सिवाय अल्लाह के कुछ नहीं चाहिए, किसी की रियायत नहीं अल्लाह के मुकाबले, किसी अमल से सिवाय अल्लाह के कुछ नहीं चाहिए। जब ज्यादा मोहब्बत होती है आदमी तो अपने महबूब को कुछ दे के कुछ नहीं चाहता, क्या होना कुछ भी नहीं होना, आप ले लिया बस आप कुछ हो गए बस। इसीलिए थानी ने फरमाया कि हदिया दो तो दुआ की भी दरख्वास्त मत करो, मोहब्बत की कमी की अलामत है, तो दुआ देंगे ही देंगे तुम्हारे को, आप उससे मांग रहे को दुआ या रख लेंगे अपने पास, नहीं देखिए क्या करेंगे, तुम इतना माल खर्च कर रहे तो उन्हें जुबान से इतनी दुआ नहीं दे सकता, वो खुद ही देगा। और दुआ कराई नहीं जाती असल में, दुआ ली जाती है, यानी इतनी खिदमत करना कि बंदे के दिल से दुआ निकल जाए, माँ बाप की इतनी खिदमत करना कि माँ बाप के दिल से दुआ निकल जाए, उस्ताद की इतनी खिदमत करना कि उस्ताद के दिल से दुआ निकल जाए कि अल्लाह इसको कुछ दे दीजिए, इसको फजल फरमा दीजिए, इसको अपना बना लीजिए, उसको बोलते दुआ, दुआ ली जाती है। खालिस ताल्लुक अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु को सरकार अल्लाह रब्बुल इज़्ज़त के साथ तौहीद में इतना कमाल, ये फनाइयत तामा हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ, और हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम का विसाल हो गया तो हले नहीं, सारे हिल गए, हज़रत उमर भी बर्दाश्त नहीं कर रहे थे, अगर कोई हुजूर मर गया बोला तो उसको मार दूंगा, तलवार से मार दूंगा, बर्दाश्त ही नहीं कर रहे थे। हुजूर को मरने को कौन बर्दाश्त करेगा। सिद्दीक अकबर रजी अल्लाह तआला ने आए, पेशानी को बोसा दिया, बहुत देर तक रोते रहे, फरमाया कि हुजूर वफात पा चुके, जो अल्लाह की इबादत करता था उसको मालूम होना चाहिए कि अल्लाह वफात नहीं पाता, जो मोहम्मद की इबादत करता था उसको जान लेना चाहिए कि मोहम्मद वफात पा चुके। उमर हज़रत सिद्दीक़ अकबर का अजीब मामला था, बिल्कुल अल्लाह पाक की तरफ। तबूक के मौके पर ज़्यादा माल की ज़रूरत थी, गालिबा तबूक का ही मौका है, आपने फरमाया कि भाई ज़्यादा माल की ज़रूरत है, माल जमा करो, दीन के काम के लिए चंदा करना सुन्नत है, मसनून है, तकाजा है, तकाजा रखना लोगों के सामने कि भाई अल्लाह के दीन के तकाजे को पूरा करो, क्योंकि हमारा काम है दीन के तकाजे को पूरा करना, पूरी उम्मत का काम है दीन के तकाजे को पूरा करना, क्योंकि गलत चीज़ नहीं होती, तरीक़ेकार में फ़र्क होता है, हिकमत होती है। जैसे तबलीग वाले चंदा नहीं करते मगर करते हैं, और हम मदरसे वालों से ज़्यादा करते हैं, मगर हिकमत है उनके पास, वो तकाजे की शक्ल में डाल देते सामने, साथ साथियों को जोड़ेंगे तो अपनों को ही जोड़ते, दूसरों को नहीं जोड़ते, तकाजा अपनों के सामने रखते, दूसरों के सामने नहीं रखते। शिकागो में जो जोर हो रहा है जून जून में, हाफ मिलियन से ज्यादा का खर्चा है, $1,00,000 तो रोजाना एक दिन का किराया है उसका, जगह तो लिए $1,00,000 किराया है, 3 दिन तो कम अज कम लेंगे, उसके साथ दूसरी 50,000 चीजें साथ में अलग है, चंदा नहीं होते कैसा होता, तकाजा डालते ही डालते। हमारे हैदराबाद में मेरे आने से पहले 10 जगहों पर जोड़ हो गए, 10 पॉकेट बनाए, एक जिले के, एक सूबे के, एक एक सूबे के 10-10 जिले, 10-10 जोड़ करे, छोटे छोटे दो जिलों को मिला के, दो जिलों को मिला के, एक एक सूबे में 2 जिले होते, हमारे हैदराबाद में 10 किए, यानी तेलंगाना में, आंध्र तेलंगाना मिला के 10 करे, हर जोड़ में 2 लाख के करीब आदमी था, 1.5 से 2 लाख आदमी, 1.5 लाख के आदमी का इज्तेमा करने के वास्ते 1 करोड़ रुपये तो खाली जो है ना पिंडाल को और फर्श सही करने को लग, तो चंदा तो होता, तकाजा है और होना चाहिए, मदरसों का भी होता होना चाहिए। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने तकाजा रखा, माल चाहिए, दुश्मन ज़्यादा है, सफ़र लंबा है, सब ने ला के रखा, सिद्दीक़ अकबर ने भी ला के रख दिया, सबको पता है, हज़रत उमर समझ गए कि आज मैं आगे निकल जा सकता हूँ, मेरे पास बहुत है, आधा ले लेके आए, सिद्दीक़ अकबर के पास इतना कहूँगा, क्योंकि उनके हालात तो मालूम थे। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के पास पहुँचे तो हुजूर ने भी ये नहीं पूछा कितना लाए, ये पूछा कितना छोड़ के आया घर में, हाँ तुम मैंने फरमाया कि आधा छोड़ के आया हूँ, आधा ले लेके आया, दो था घर में उसमें आधा ले, बड़ी खुशी से, और मौका भी खुशी का था, हक भी था खुश होने, बहुत बड़ी बात है, कितना था नहीं मालूम। सिद्दीक अकबर से पूछा क्या छोड़ दिया, सिद्दीक अकबर ने कहा कि अल्लाह के नाम को, अल्लाह के रसूल के नाम को छोड़ दिया, अल्लाह और उसके रसूल को छोड़ दिया, घर में तो सिवाय कुछ नहीं, किताबों में लिखा है कि झाड़ू तक ले आए, ये भी काम आ जाएगी रास्ते में, कपड़े ले आए, सामान ले आए, जो कुछ था सारा ले आए, काम आ जाएगा अल्लाह के रास्ते, कपड़े भी ले आए पूरे, अपने ऊपर का कपड़ा भी लिया, जिस कपड़े को खुद जेब तंग किए हुए थे वो भी ला के डाल दिया, और एक छोटा सा टाट, एक टाट जिससे पूरा जिस्म छुप सके वो लपेट दिया, और उसके साथ कांटे लगा दिए, आके बैठ गए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के पास, बैठे ही थे कि जिब्रील अलैहि सलाम आ गए, फरमाया कि अल्लाह ताला ने सिद्दीक को, अबू बकर को सलाम कहा है, हुजूर सल्लम के पास वही आई, जिब्रील ने फरमाया कि अल्लाह ने अबू बकर को सलाम कहा, और ये पूछा है कि उससे ये पूछो कि क्या वो इस हालत में मुझसे राजी है, अल्लाह ने ये पूछा है, उससे ये पूछो कि क्या वो राजी है। صدیق اکبر رضی اللہ تعالیٰ عنہ کھڑے ہوئے اور فرمایا انا عن ربی راض، انا عن ربی راض، میں یوں میری حیثیت کیا، میں اپنے رب سے راضی ہوں، میں اپنے رب سے راضی ہوں. کیا معاملہ، کیا خلوص تھا. اللہ تعالیٰ باطن سے بندہ چاہتے یہ ہیں کہ باطن سے اللہ کو ایسا چاہے، بندہ دل سے اللہ کو ایسا چاہے، سچی محبت، خلوص والی محبت. اس لیے حضور صلی اللہ علیہ وسلم نے یہ دعا سکھائی، اللہم اجعل سریرتی خیر من علانیتی وجعل علانیتی صالحا، کہ اللہ میرے باطن کو میرے ظاہر سے زیادہ اچھا کر دیجئے اور میرے ظاہر کو بھی صحیح کر دیجئے. ایسا نہیں کہ اس میں کچھ سکم ہو، شریعت کے خلاف کوئی بات اس میں پائی جائے. ساتھ منٹ ہے،
سات منٹ
وہی دعا کر لیں گے.
دعا کے لیے
افطار والوں گڑبڑ کر رہے ہیں، بیان
دعا کے لیے
تمہاری گڑبڑ سے معلوم ہو رہا ہے کہ بیان ختم کرو. اللهم صل على سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد وعلى آل سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد وبارك وسلم. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله. اللهم لك الحمد حمدا دائما مع دوامك. اللهم لك الحمد كالذي تقول وخيرا مما نقول. اللهم لا نحصي ثناء عليك انت كما اثنيت على نفسك. سبحان الله وبحمده، سبحان الله العظيم، سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم طهر قلوبنا من النفاق، اللهم طهر قلوبنا من النفاق، اللهم طهر قلوبنا من النفاق، وأعمالنا من الرياء، وألسنتنا من الكذب، وأعيننا من الخيانة، وإنك تعلم خائنة الأعين وما تخفي الصدور. اللهم جنبنا الفواحش ما ظهر منها وما بطن. اللهم حبب إلينا الإيمان وزينه في قلوبنا، اللهم حبب إلينا الإيمان وزينه في قلوبنا، وكره إلينا الكفر والفسوق والعصيان، واجعلنا من الراشدين. اللهم وفقنا لما تحب وترضى من القول والعمل والنية والفعل والهدي، إنك على كل شيء قدير. اللهم ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين، واجعلنا للمتقين إماما. اللهم اغفر لنا ولوالدينا ولأساتذتنا ولمشايخنا ولمن له حق علينا ولمن أوصانا بالدعاء. اللهم إنا نسألك العفو والعافية والمعافاة الدائمة في الدين والدنيا والآخرة. اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم. اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم. اللهم اهدنا واهد بنا واجعلنا سببا لمن اهتدى. اللهم اجعلنا دعاة إليك وإلى رسولك. اللهم اجعلنا من الراشدين المهديين. اللهم اجعلنا من الراشدين المهديين. اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم. لا إله إلا الله، استغفر الله، أسألك الجنة وأعوذ بك من النار. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم، وصلي وسلم وبارك على سيد المرسلين وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.